نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي رب يسر ولا تعسر وتمم بالخير. دین و دنیا قرآن پاک کی روشنی میں اس میں سے آج ہم انشاءاللہ پارہ نمبر 24 فمن اسلم اس کو شروع کریں گے اور اس کے اندر سے ہم دیکھیں گے کہ جھوٹ کیا ہوتا ہے. یعنی تزکیہ سیریز میں اس پارے کا جو موضوع ہے وہ جھوٹ ہے. اس دعا اور اس امید اور اس یقین کے ساتھ کہ ہم نے اپنی زندگیوں کو جھوٹ سے پاک کرنا ہے. اگر آپ سے میں پوچھوں کہ آپ جھوٹ بولتی ہیں تو مجھے 100% شیور ہے کہ آپ میں سے 90% لوگ کہیں گے کہ میں نہیں بولتی, اور مائٹ بھی کچھ لوگ کہیں کہ کبھی کبھی. لیکن جب ہم جھوٹ کی اقسام کو دیکھیں گے اور جھوٹ کے لیولز دیکھتے ہیں تو دامن بچانا مشکل ہو جاتا ہے. اللہ تعالیٰ آپ کو مجھے جھوٹ سے, جھوٹی چیزوں سے, جھوٹ کے تکلف سے بچا کے رکھے. تو پارے پہ جانے سے پہلے ہم پارہ نمبر 23 کی کچھ جھلکیاں دیکھ لیتے ہیں. پارہ نمبر 23 کا ٹاپک تھا, بولیے, اخلاص یا اخلاص. دو لفظ ہیں, اخلاص یا اخلاص, اے نہیں ہوگا, ٹھیک ہے. اس پارے نے آپ کو ہلایا, کتنوں کو فیل ہوا کہ اس میں کچھ نئی ہی بات تھی. کیونکہ جب تک میں اور آپ اپنے آپ کو خالص نہیں کریں گے نا, اپنے آپ کو پاک نہیں کریں گے, بات نہیں بنے گی. تو اخلاص کیا ہوتا ہے؟ سنسیریٹی, پیورٹی, توحید, دل کو پاک کرنا. یعنی صرف دل میں اللہ کی یاد ہو, اللہ, اللہ کا وجود, اللہ کا تصور, اللہ کا ڈر, اللہ کی محبت. آپ دیکھیے آپ کے سامنے ایک سلائیڈ ہے, کتنا خوبصورت لکھا ہوا ہے, لا الہ الا اللہ. اس کو دیکھ کر پہلی نظر میں کیا محسوس ہو رہا ہے؟ اسی جی. جب کبھی آپ نے کسی کی اسی جی ہوتی دیکھی ہوگی تو اس طرح سے ویوز بنتی ہیں نا, آپ محسوس ہو رہا؟ بندہ مومن کی ای سی جی کرائی جائے تو اس کی دل کی دھڑکنوں میں لا الہ الا اللہ. اللہ ہمارا دل ایسا بن جائے. اور آپ دیکھیے العلم والیقین القبول ان الانقیاد, اخلاص, محبہ, نو شرطیں لا الہ الا اللہ کی, یہ اس میں سے کچھ لکھی ہوئی ہیں, کنڈیشنز آف لا الہ الا اللہ. اللہ ہمارا دل ایسا ہی بنا دے. ہر وقت اپنے دل کو دیکھا کریں, میرے دل میں کون بستا ہے, میرے دل میں کیا ہے. پھر اس کے بعد اخلاص, سنسیریٹی کیا ہے, دین کا ایکسٹریکٹ ہے. اگر دین اسلام کو یوں نچوڑا جائے نا, اور آپ کو تھا کہ نچوڑ میں کانسنٹریٹ آتا ہے, اصل چیز آتی ہے. اورنج کو لے کر ایسے اسکویز کریں یا آپ کہہ لیجئے کہ لیمن, کوئی بھی چیز, تو اینڈ میں اس کا بالکل اصل ست آ جاتا ہے نا. تو دین اسلام کا ست, کانسنٹریشن آف ریلیجن آف اسلام از اخلاص. اللہ تعالیٰ ایسا کر دے. پھر اخلاص جو ہے وہ ہر کام کو عبادت بنا دیتا ہے. وَمَا لِيَ لَا أَعْبُدُ الَّذِي فَطَرَنِي إِلَيْهِ, اتنا سول سرچنگ کوسچن ہے پارے کا پہلا لفظ, مجھے کیا ہو گیا کہ میں اس کی عبادت نہ کروں جس نے مجھے پیدا کیا اور جس کی طرف میں نے لوٹ کے جانا ہے. یعنی ایسے لگ رہا ہے کہ تمہاری مت ماری بھی ہے, تم مجھے یہ کہتے ہو کہ اللہ کو چھوڑ کر کسی اور کی مان لو. یہ ہوتا ہے مخلص بندے کا دل اور اس کے دل سے اٹھنے والی آواز. پھر آپ دیکھیے قیل ادخل الجنت قال یا لیت قومی یعلمون, جنت میں جانے کی چابی, کیز ٹو جنہ از سنسیریٹی. اس شخص کے دل سے اس وقت ان لوگوں کے لیے خیر خواہی کے جذبے جھلک رہے ہیں جنہوں نے اس کی جان لے لی. آپ کہاں کسی سے دین کے نام پہ بھی دشمنیاں پال سکتے ہیں؟ لوگوں نے تو جان لے لی اور یہ کہہ رہا ہے اللہ ان کو دکھا دے میرا اچھا انجام, شاید میرا اچھا انجام جان کر ہی یہ مجھے مان جائیں. یہ بڑی اونچی بات ہے, اللہ تعالیٰ ہمیں یہ درجہ عطا فرما دے. پھر اس کے بعد آپ دیکھیے کہ نشانیوں والا رکوع تھا. سبحان الذی خلق الازواج کلھا مما تنبت الارض ومن انفسہم ومما لا یعلمون, ہر چیز جو کہ جوڑوں میں پیدا ہوتی ہے اس کی بات کی گئی. لیکن وما تاتیہم من آیۃ من آیات ربہم الا کانوا عنہا موردین, جب بھی اللہ کی کوئی نشانی ان کے پاس آتی ہے تو منہ ہی پھیرتے ہیں. سچی بات ہے, یہ میرا آپ کا ذکر ہے. دن رات اللہ کی نشانیاں ہمارے سامنے ہیں. ہماری اپنی ذاتی زندگی میں کیا کچھ ہوتا ہے لیکن ہم ان نشانیوں پہ غور و فکر کم کرتے ہیں. اللہ تعالیٰ ہمیں اس کی توفیق دے. پھر آپ دیکھیے الْيَوْمَ نَخْتِمُ عَلَىٰ أَفْوَاهِهِمْ وَتُكَلِّمُنَا أَيْدِيهِمْ وَتَشْهَدُ أَرْجُلُهُمْ بِمَا كَانُوا يَكْسِبُونَ، قیامت کے دن ہم ان کے منہوں پر مہر لگا دیں گے. سوچے ذرا آپ کے منہ پہ آ کر کوئی ٹیپ لگا دے، زپ دا ماؤتھ، اور اس کے بعد پھر بولیں گے ہم سے ان کے ہاتھ اور گواہی دیں گے ان کے پاؤں کس بات کی؟ جو کچھ وہ کماتے تھے. اللہ اکبر. وہ کہتے ہیں نا کہ جن سانپوں کو دودھ دیتے رہے وہی ڈسنے لگے. کل یہی ہاتھ پاؤں ہمارے خلاف گواہیاں دیں گے. آج جن کو عموماً ہم سجاتے سنوارتے اور اسی کا دفاع کرتے ہوئے دکھتے ہیں. اللہ ہم سب کو سنگھ کی رسوائی سے بچائے. اور سلام قولا من رب رحیم. جنتیوں کو جنت میں جانے کے بعد جو سب سے خوبصورت نعمت ملے گی نا، وہ اللہ سبحانہ تعالیٰ کے ساتھ کلام کرنا اور اس کا دیدار کرنا. اور سلام آ رہا ہے اوپر سے کہ میں تمہیں سلام کرتا ہوں. رب رحیم کا سلام، یہ کوئی درجہ چھوٹا ہے؟ اللہ ہمیں اس مقام تک جانے کی کوشش کرنے والا بنا دے. پھر کن فیکون، اللہ کی قدرت ہے، یہ کہتا ہے کہ ہو جا، بس وہ ہو جاتی ہے. ہی کمینڈس بی اینڈ اٹ از. دنیا میں کوئی بڑی طاقت نہیں گزری جس نے یہ دعویٰ کیا ہو. بڑے بڑے بادشاہ گزرے، بڑے بڑے لوگ گزرے، لیکن اللہ تو بس ایک کن کہتا ہے اور دل بدل جاتے ہیں. پھر اس کے بعد یہ قرآن کس کو ڈراتا ہے؟ لِيُنذِرَ مَن كَانَ حَيًّا، جو زندہ ہو. جن کے دل مردہ ہو جاتے ہیں نا، ان کو قرآن پڑھ کے بھی کچھ نہیں ملتا. یہ بھی یاد رکھیے، مت خوش فہمی میں رہیے کہ سارے قرآن پڑھ کے ہدایت پا جاتے ہیں. اللہ رحم کرے، سب سے برا بھٹکنا تو ان کا بھٹکنا ہے جو قرآن پڑھ کے بھٹکتے ہیں. اور اللہ تعالیٰ مجھے آپ کو ان میں نہ کرے. تو کیا پتہ چلا کہ اپنے اندر اخلاص لانا ہے. چلیے ذرا آج کی دعا یا آج کے اذکار دہراتے ہیں. سبحان اللہ والحمد للہ ولا الہ الا اللہ واللہ اکبر. اب چلتے ہیں پارے کے اوپر. ہم پڑھیں گے کتاب میں سے کہ کیا ہے یہ پارا، اور آپ سے مجھ سے اس نے کیا سوال کرنا ہے کہ کیا تمہاری زندگیوں میں کہیں جھوٹ کی آمیزش تو نہیں ہے. تو تزکیہ سیریز میں ہم اس پارے کو پڑھیں گے جھوٹ کی روشنی میں. کتاب کا پیج نمبر سب مل کر بول دیں، 396. تزکیہ سیریز میں اس پارے کو دیکھیں گے جھوٹ کی روشنی میں. اور یہ پارا سورۃ زمر کی آیت نمبر 32 سے شروع ہوتا ہے. فمن اظلم ممن کذب علی اللہ، اور اس سے بھی بڑھ کر کوئی ظالم ہے جو اللہ پہ جھوٹ بولے. وکذب بالصدق اذ جاءہ، اور جھٹلا دے سچ کو جبکہ وہ اس کے پاس آ جائے. الیس فی جہنم مثوا للکافرین، کیا جہنم کافروں کا ٹھکانہ نہیں ہے؟ یقین کیجئے کہ ایک ایک سوال کے اندر کتنی ہی باتیں ہیں. دنیا میں دو ہی لوگ جھوٹے ہیں، ایک جو جھوٹی نبوت کا دعویٰ کرے اور جو وقت کے سچے نبی کو جھٹلائے، باقی سب جھوٹ کے بچے ہیں. بڑے سے بڑا جھوٹ اس شخص کا ہوگا جس نے آج یا کل کے دور میں جھوٹی نبوت کا دعویٰ کیا، لیکن وہ لوگ تو تھوڑے ہی رہے تاریخ میں، اور جو بھی آئے گا وہ خود ہی مٹ جائے گا. آپ کو مجھے فکر کرنے کی ضرورت نہیں ہے. لیکن سچے نبی کا انکار کیا ان لوگوں نے جن کے بیچ میں وہ اٹھا بیٹھا پلا بڑا. کوئی غیر نہیں تھے، کوئی باہر سے اٹھ کر اللہ کے نبی نہیں آئے تھے کہ لوگوں کو ان کا پتہ نہ ہو. گھر کا بچہ. آپ اس جوہر آباد میں کسی ایسی فیملی کو جانتے ہوں کہ جو بچہ آپ کے سامنے پیدا ہو، پھر آپ نے اس کو بڑھتے ہوئے بڑے ہوتے ہوئے اسکول میں جاتے اور پھر کالج میں جاتے اور اس کی شادی ہوتے دیکھا ہو، تو آپ کیا اس کے بارے میں نہیں جانتے وہ کیا ہے؟ اور یہ تو اس سے بڑا ہے جوہر آباد جتنا مکہ تھا. چند مٹھی بھر تو لوگ تھے وہاں، سب کو پتا ہوتا تھا کون کیسا ہے. لیکن تعصب کا برا ہو، باپ دادا کے نام پر جھوٹی زندگی بسر کرنے کا برا ہو، لوگوں کو عادت ہو جاتی ہے جھوٹ سن سن کر کہ پھر ان کو سچے سے سچی بات سچی نہیں لگتی. یہ تھا ان کا اللہ کے نبی کو جھٹلانے کا جرم جس کا یہاں تذکرہ کیا گیا. پارے کا آغاز ہی اس موضوع کو واضح کرتا ہے. پہلی ہی بات آ گئی کہ جو جھوٹ بولے اللہ پر اور جھٹلائے سچ کو. اس کی بنیاد پر تھوڑی سی بات کرتے ہیں جھوٹ یا کذب پر. रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने झूठ के बारे में जो कुछ फरमाया, अगर हम सिर्फ यहाँ एक ही बात याद रखें तो अल्लाह के रसूल ने फरमाया कि मुनाफिक की अलामतें क्या हैं, कि जब बात करता है तो झूठ बोलता है। देखा जाए तो झूठ जो है वो खिलाफे हकीकत को कहते हैं, हाईलाइट कर लीजिए, अगेंस्ट द रियलिटी। जब आप सच नहीं बोल रहे होते तो आप झूठ बोल रहे होते हैं, चाहे आप खामोश रहें। इस जुमले को 3 दफ़ा आपने लिखना है अपने नोट्स में। अक्लमंद लोगों के झूठ ऐसे ही होते हैं, वो कहते हैं मैंने कौन सा झूठ बोल, मैंने कुछ कहा नहीं। वो कहते हैं ना कि दुश्मनों के बोलने ने नहीं, अपनों के चुप रहने ने ज़्यादा नुकसान दिया। आप पे इल्ज़ाम लग रहा हो, आपके ऊपर लोग बातें छांट रहे हों और आप चुप रहें कि चलो जी मैं कुछ कह तो नहीं रहा ना, तो आपकी खामोशी भी लोगों को बताएगी कि आप उनके साथ हैं। जब किसी की बेगुनाही के मौके पर आप खामोश हैं और इसके हक में बात नहीं कर रहे, तब भी आप झूठ बोल रहे होते हैं। और आपको पता है कि लोग अमूमन क्यों नहीं बात करते, अपना रिश्ता बचाते हैं, लो फिर मेरा उससे बिगड़ जाएगा, अब मैं कैसे बोलूँ मैंने बेटी दी हुई है। बात समझ गए, आप देख रहे हैं कि एक शख्स दूसरे पे जुल्म कर रहा है, ज्यादती कर रहा है, आपका फ़र्ज़ है कि रोकिए उसको, नहीं रोकते, भाई साथ दीजिए, नहीं, मुझे पता तो है कि कसूर इसी के, बट मेरी बेटी का मियाँ है ये, फिर ये मेरी बेटी को तंग करेगा कि तेरा बाप के बीच में बोला, ये है झूठ। और आज आप देख लीजिए, हम बिरादरियां बचा लेते, रिश्ते बचा लेते, खानदान बचाते, कई जगह कारोबार पैसा दौलत बचा लेते, लेकिन ये इस्लाम का रिश्ता तोड़ देते हैं। फिर आप देखिए कि एक लफ्ज़ है तस्दीक और दूसरा है तकजीब। इस आयत में दोनों चीज़ें मौजूद हैं, फ़र्क क्या है, एक झूठ है और दूसरा झूठ लाना। दोनों को गौर से देखें तो आपको, पहले लफ्ज़ में झूठ क्या है, एक शख्स ने झूठा दावा किया नबूवत का, अल्लाह के नबी को कहते थे, कहते थे तू नबी नहीं है, ऐसे ही अपने पास से कह रहा है, तो ये जुर्म नाउज़ बिल्ला किसका होता, अगर होता कि नहीं था अल्लाह के नबी सल्लम का। अल्लाह ताला कह रहे हैं कि या तो फिर इस शख्स ने झूठी नबूवत का दावा किया, नहीं इसने तो नहीं किया, ये तो सोच भी नहीं कर सकता, तो फिर मान लो कि झुठला कर उसको तुमने झूठ का दावा किया। इंसान अपनी ज़िंदगी में दोनों ही काम करता है, हम इस बारे में दोनों चीज़ों को देख सकते हैं। झूठ एक तो ज़ुबान से बोला जाता है, लिख लीजिए किस में, 1, 2, 3, यानी झूठ कैसे कैसे बोला जाता है, ज़ुबान से बोला जाता है, लेकिन बाज़ दफ़ा अमली रवैयों से तकजीब का शिकार होते हैं तो ये भी झूठ होता है। तो आप कह सकते हैं कि झूठ क्या है, ज़ुबान से सच ना बोलना, और तकजीब क्या है, अपने रवैये से सच्चे तरीके को छोड़कर झूठा तरीका इख्तियार करना। दोनों चीज़ों को अगर आप देख लें कि झूठ कितना बड़ा गुनाह है, कितनी बुरी चीज़ है, कि ज़माने जाहिलियत के अंदर भी इसे बुरा समझा जाता था। अल्लाह के नबी की हदीस है, मोमिन हर खसलत पर पैदा किया गया सिवाय झूठ और खयानत के। मुराद क्या है कि मोमिन कभी झूठा और खाइन नहीं हो सकता। सूरत फुरकान में हमने देखा कि मोमिन जो होते हैं वो झूठ पर मबनी महफिलों से दूर होते हैं। इबादुर्रहमान की सिफात में आया था, ला यशहदून ज़ूरा, झूठी गवाहियाँ नहीं देते, जिससे पता चलता है कि सिर्फ झूठ बातों का ही नहीं होता, बास महफिलें भी झूठ होती हैं। फिर इसी तरह से झूठ और शिर्क को इकट्ठा कुरान पाक में एक जगह पेश किया गया, और शैतान जो है वो झूठ बोलता है और इसकी ज़िंदगी झूठ है। झूठ के साथ दिल का इज़तराब और ख़राबी है। हिदायत पर आने में झूठ एक बहुत बड़ी रुकावट है। फिर इसी तरह झूठ और इससे मुतल्लिक बातों से रोज़ा कबूल नहीं होता। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मल्लम यदा कौल ज़ूरी वल अमल बिही, जिसने रोज़ा रख कर भी झूठ ना छोड़ा, यानी ना उस पर अमल करना छोड़ा, फलैसा लिल्लाहि हाजतन, तो अल्लाह को इसकी कोई परवाह नहीं कि वो अई यदा शराबहू व तामहू, कि वो खाना छोड़ दे या पीना छोड़ दे। तो पता चला कि झूठ बोलने वाले के रोज़े भी कबूल नहीं होते। फिर इसी तरह झूठ से ताजिर फाजिर बन जाते हैं। इसको हाईलाइट करें, देखिए ताजिर तिजारत बड़ा खूबसूरत अमल है, हर नबी ने तिजारत की है, और फाजिर फाजरा गुनाह, यानी ताजिर गुनाहगार बन जाते हैं। यानी एक ताजिर जो बड़ा अच्छा काम कर रहा है लेकिन जब वो झूठ बोलता है तो अल्लाह की नज़रों में वो फाजिर बन जाता है। ایک روایت میں آتا ہے کہ انسان سچ بولتا ہے اور سچ بولتے بولتے وہ اللہ کی نظروں میں سچا بن جاتا ہے، اور سچ جو ہے وہ جنت کی طرف لے جاتا ہے. اسی طرح ایک شخص جھوٹ بولتا ہے اور جھوٹ بولتے ہوئے جہنم کی طرف چلا جاتا ہے، یعنی جھوٹ جو ہے وہ جہنم کی طرف لے جاتا ہے. اللہ کے نبی نے جھوٹ سے بچنے کے لیے بہت سی روایات میں ہمیں ڈرایا. صحابہ کرام اتنے سچے تھے کہ جانتے ہی نہ تھے کہ جھوٹ ہوتا کیا ہے، یعنی جھوٹ بولنا تو بہت دور کی بات، اس کو تو کبھی دیکھا ہی نہیں، یعنی وہ جانتے ہی نہیں تھے کیا چیز ہوتی ہے. اور یہ بدترین عادت ہے، اس کو اپنی زندگیوں سے الگ کرنا چاہیے. کیونکہ اگر آپ دیکھیں کہ نفاق میں اگر جھوٹ کی بات آتی ہے تو جھوٹ کے بعد ہی ساری خرابیاں آتی ہیں. مثلا منافقت کیا ہے؟ جھوٹ ہے نا. خیانت کیا ہے؟ جھوٹ ہے نا. یعنی اس جھوٹ کی کئی بدلی ہوئی شکلیں آپ زندگی میں دیکھ سکتے ہیں کہ جس کے نتیجے میں اگر آپ صرف ایک عبادت چھوڑ دیں تو سب ٹھیک ہو جائے گا. یا ہم جھوٹ کے متعلق کچھ ایسی باتیں کریں گے جو ہماری عملی زندگی میں نظر آتی ہیں، اور ہم کہہ سکتے ہیں کہ اگر مسلمانوں میں سے دو عادتیں نکال دی جائیں تو ہماری امت میں سے 50% سے زائد برائیاں ختم ہو جائیں. سوچئے ذرا کیا. ایک ہے غصہ اور دوسرا ہے جھوٹ. سچ ہے کہ جھوٹ؟ یہ دو چیزیں آج مسلمانوں کا سلوگن بن چکی ہیں، بات بات پہ غصے میں چڑے ہوئے، جلے ہوئے، کٹے ہوئے. ہم سب سے پہلے دیکھیں گے کہ جھوٹ کی وجوہات کیا ہوتی ہیں، لکھیے ریزنز، پھر اس کا علاج، ریمیڈیز. یا یہ بات ذہن میں رکھیے گا، جو بندہ جھوٹ بولتا ہے نا، اس کا اس کی پوزیشن پر انحصار ہوتا ہے. مثال کے طور پہ لوگ ماتحت ہوتے ہیں، ڈیپینڈنٹ ہوتے ہیں، ان کے جھوٹ مختلف قسم کے ہوں گے. پھر اسی طرح کچھ لوگ مہمان ہونے کے ناطے جھوٹ بولتے ہیں، کچھ کاروباری جھوٹ ہیں، کچھ خریداری کے جھوٹ ہیں. تو جھوٹ کی جو سب سے پہلی وجہ ہوتی ہے جس پر عموماً جھوٹ بولا جاتا ہے وہ ہے ڈر. ڈر ہوتا ہے، وہ ڈر کی وجہ سے لوگ جھوٹ بولتے ہیں. سزا کا ڈر ہوتا ہے یا بدنامی کا ڈر ہوتا ہے. عموماً یہ جھوٹ جو ہے وہ ماتحت لوگ بولتے ہیں، ڈیپینڈنٹس یعنی ملازم، یا جو آپ کے زیر تحت کام کر رہے ہیں، یا بچے. بچے بولتے ہیں یا نوکر بولتے ہیں. مثلا آپ دیکھیں بچے سے کوئی غلط کام ہو گیا، اب اس نے اس ڈر سے کہ ماں سے ڈانٹ پڑے گی یا ناراض ہوگی ماں سے جھوٹ بول دیا. ملازم ہے آپ کے روپ میں، کوئی چیز ٹوٹ گئی، جھوٹ بولا کہ مجھے تو پتا ہی نہیں. یعنی ضرور انسان کسی خوف کی وجہ سے جھوٹ بولتا ہے عموماً. اسی طرح بچپن سے جو جھوٹ بولنے کی عادت پڑتی ہے تو بڑا ہوتے ہوتے وہ پکی عادت بن جاتی ہے. ایسے لوگ پھر مصلحت کے نام پر جھوٹ بولتے ہیں، وہ یہ نہیں کہتے کہ ہم جھوٹ بول رہے ہیں، کہتے ہیں یہ تو ہماری مصلحت ہے، فائدے کی خاطر جھوٹ بولنا. سچ بولیں گے تو بہت فتنہ ہوگا، ہوتے ہوتے پھر احساس ختم ہو جاتا ہے تو لوگ پھر ایک وقت آتا ہے کہ جھوٹ بولنے کی مجبوری میں مبتلا ہو چکے ہوتے ہیں، جن کو احساس ہی نہیں ہوتا کہ ہم جھوٹ بول رہے ہیں. آپ کوئی بندہ جو ڈر سے جھوٹ بولتا ہے، مثلا آپ کا بچہ جھوٹ بولتا ہے اور آپ کو محسوس ہو رہا ہے کہ میرا بچہ جھوٹ بولتا ہے، میں بات کرتا ہوں تو گول کر دیتا ہے، تو آپ اس کا علاج کیسے کریں گے؟ پہلی بات، یعنی علاج دیکھیے، بچے یا نوکر جب آپ سے جھوٹ بولیں تو کیا کریں؟ پہلی بات یہ کہ آپ اس کے اوپر سے ذرا اپنا روب کم کریں، مطلب ہر وقت ڈراتے نہ رہے ان کو، بہت روکنا ٹوکنا چھوڑ دیں، احساس دلائیں، جھوٹ کی قباحت بتائیں، پیار سے سمجھائیں. اگر گھر کا ملازم جھوٹ بولتا ہے تو چیک کریں کہ میں نے کہیں بہت زیادہ روب تو نہیں ڈالا ہوا. تو اس طرح سے اپنے آپ کو چیک کریں، جس کے بعد آپ دیکھیں گے کہ ان میں تبدیلی آئے گی، یعنی ایٹیچیوڈ آپ چینج کریں، تبدیلی ان میں آئے گی. بعض دفعہ ہم لوگوں کا دل رکھنے کے لیے جھوٹ بولتے ہیں، یہ دوسری وجہ ہے. پہلی کیا تھی؟ ڈر، خوف. تو دوسری، دل رکھنا. جی ہم دل نہیں توڑ سکتے کسی کا. کیسے؟ مثلا سچ بولا تو ان کو برا لگے گا. مثلا کسی نے پوچھا کھانا اچھا بنا؟ نہیں، بالکل بھی نہیں، دل خراب ہو جائے گا. اچھا اب کیا کریں؟ مثال جو میں نے دی اسی کو لے لیں. کسی نے آپ کے سامنے کھانا رکھا، آپ کو نہیں اچھا لگا، مثال ہے، اور آپ مجھ سے کہہ رہے ہیں نہیں بڑا ہی مزے کا، اس سے اچھا تو ہو ہی نہیں سکتا، اور بس آپ جیسا تو کوئی پکاتا نہیں، اس کی ضرورت نہیں ہے، چپ رہے. اگلا پوچھے کیسا بنا؟ الحمدللہ، بس چپ رہے. आपको अच्छा लगा, अल्हम्दुलिल्लाह, बस इसमें आपने क्या किया, सच बोला। तो दिल में कुछ और बाहर कुछ रख के बोलना ये झूठ होता है। बस दफ़ा हम सुस्ती की वजह से झूठ बोलते हैं, ये तीसरी रीज़न है, लेजीनेस। कहीं पहुंचना था लेकिन घर से देर से निकले और देर हो गई, तो इस पर झूठ बोल दिया कि ट्रैफिक बहुत थी। करते हैं ऐसा, पहले ही देर से निकले और वाकई बीच में 2 मिनट की ट्रैफिक मिल गई, वो सारा उस पर डल गया। शुक्र करते हैं ये मिली और हम उसका नाम लें। इसका इलाज क्या है कि वक्त से पहले काम करें, अपने वक्त को मुनज़्ज़म करें, मार्जिन देकर अपने आप को लेकर चलें। और जो बंदा हर चीज़ वक्त पर करता है वो ऐसे झूठ नहीं बोलता। और फिर एक झूठ होता है इज्जत बचाने के नाम पर, पांचवी किस्म हो गई ना, क्या करूं अगर सच बोलूंगी तो इज्जत चली जाएगी। मोमिन बहुत ज़रूरतमंद होता है, जो अल्लाह से डरता है वो बंदों से नहीं डरता। इसको पता है कि मैं यहाँ झूठ बोलकर बच जाऊंगी लेकिन वहाँ नहीं बचूंगी। फिर इसी तरह बच्चों को बहलाने के लिए इनसे झूठे वादे कर लेते हैं। बचपन ही से बच्चों को झूठ ना सिखाएं वरना इनकी शख्सियत बसख होकर रह जाएगी। झूठे दिलासे देना बच्चों को कि ये दिला दूंगी, ये नहीं करना चाहिए, अगर आपने कहा है तो फिर दिलाएं। करते हैं बच्चों से झूठ, चिड़िया ले गई, कौवा ले गया, हाथी ले गया, बंदर ले गया। अच्छा, एक झूठ जो माएँ बच्चों से बहुत ज़्यादा बोलती हैं, झूठ बोलोगे तो ज़ुबान काली हो जाएगी। क्या कह रहे हैं कि झूठ ना बोलो और खुद झूठ बोल रहे हैं, कभी काली हुई किसी के झूठ बोलने से? तो हमेशा याद रखिए, बच्चों के साथ मामला हमेशा अपने हिसाब से बहुत डर डर के किया करें। आप करके बाद भूल जाएंगे, वो नहीं भूलेंगे। बच्चे तो इतने तेज़ होते हैं, जो बात आपने कभी कही होती है वो सबके बीच में बोल देंगे। बच्चों के सामने बात करें और बच्चे जाकर वहाँ यही कर दें। बस घर से जा रहे थे, चलो आज चलते हैं फूफो के घर। पहुँच गए तो खाना मांगा बच्चों ने, तो वहीं जाके खा लेंगे। और जब वहाँ गए तो बच्चे ने जाते ही कह दिया, मामा कह रही थी हम फूफो के घर से खाना खा के आएंगे। मामा ने जूता उतार लेना है, घर चल तुझे पूछती हूँ। अच्छा, वहाँ वो फूफो कहेंगी बेचारी खाना खा ले, नहीं ना घर पका के आए हैं, और दिल से सोच के गए थे कि खा के आएंगे। ये भी गलत है। सहाबियात में से किसी ने अल्लाह के नबी से कहा कि अल्लाह के नबी, बाज़ दफ़ा लोग हमें कुछ खाने को कहते हैं, ऑफर करते हैं, तो हम तकल्लुफ़न क्या कहते हैं कि नहीं नहीं भूख नहीं है, तो क्या ये भी झूठ है? तो आपने फरमाया कि भूख और झूठ को इकट्ठा ना करो, ऑफकोर्स झूठ है, भूख लगी है खा लीजिए, कितना झूठा तकल्लुफ़ करते हैं लोग। बाज़ दफ़ा सारा दिन भूखे फिरते हैं, दिल कह रहा होता है कि कोई मुझे पूछे खाने को, और वो पूछ ले नहीं नहीं बस नहीं आप बैठिए, जी है भूख लाइए, क्या बुरी बात है? अच्छा, वो कहेंगे नहीं उसने तो ऊपर ऊपर से पूछा था, उसने भी फिर झूठी बोला था। तो देखिए, सच्चे रिश्ते बनाएं। आपको कौन कहता है किसी को मुर्ग मुसल्लम खिलाएं, घर में सूखी रोटी पड़ी है उस पर अचार रख दें खा लें। आज हमारी ज़िंदगी का ये झूठा तकल्लुफ भी बहुत बड़ा है, इसलिए इन सारी चीज़ों से बचें, अपने आप को बचाएं। देखिए आपकी ज़िंदगी खूबसूरत कितनी है। कभी आपने अपने माँ बाप से पूछा, पूछिएगा जाके, कैसे रिश्तेदारों के घरों में जाकर लोग महीनों रहते थे। हमारे वालिद कहा करते थे कि हमारी नज़र में छुट्टी का कॉन्सेप्ट क्या था, गर्मियों की छुट्टियां स्पेशली जो 3-4 महीने की छुट्टी, जिस दिन होती थी तो घर जाते थे तो खाला आई हुई होती थी टांगा लेकर, और हम पहले से अपना वो बस्ता तैयार कर चुके होते थे और टांगे में बैठ कर सारे खाला के घर पूरी छुट्टियां वहाँ रहनी, और आखिरी छुट्टी पे जब आना तो उस दिन उसने भी रोना और हमने भी रोना, एक दिन और रह जाओ। आज 3 दिन से ज़्यादा मेहमान हमारे लिए क्या है? एक मेहमान आता है जा, मेहमान बड़े आते हैं, चाय पीनी, खाना पीना, फ़र्क क्या हो गया? रिश्तों में मोहब्बत कम हो गई। फ़र्क पता क्या है कि वो जो खाला लाती थी ना टांगा, तो वो सुबह एक दाल सालन पकाते थे, रात को सब उसी को खा के सो जाते होंगे। आज मेहमान बाद में आता है हमारे घर में, पहले 4-6 सालन बनते हैं। जितना तकल्लुफ़ करेंगे उतनी मोहब्बतें ख़त्म हो जाएंगी। आज मेहमानों को पूरा प्रोटोकॉल चाहिए, किसी को आप बड़ा रोक ही लें, कोई आया आपके घर 4-5 बजे, आपने उनको चाय पिला दी, थोड़ा बहुत जो भी स्नैकिंग थी, अब मगरिब हो गई, वो कहते अच्छा इजाज़त है, अब कहते नहीं अब खाना खा कर जाए, ठीक है जी लाइए। आगे आपने दाल रख दी, दाल थी रोटी सालन जो पड़ा हुआ था रख दिया, वो कहेंगे लो, रोका क्यों था अगर ये खिलाना था तो। आप समझ रहे, छोटे शहरों में तकल्लुफ कम होता है, इट्स ट्रू। ये मैं फील करती हूँ, मोहब्बत ज्यादा होती है तकल्लुफ कम होता है। बड़े शहरों में तकल्लुफात ज्यादा होते हैं, दिल में जा रहे होते जल्दी जाए, इनको सारे इकट्ठे ही 6 सालन खिला दो। मुझे तो किसी के घर जाऊँ गर्मी साल तो 4-6 सालन चावल, तो मैं कहती इसका कि मैं खा कर जाऊँ। आपने पूरे हफ्ते का खाना आज इसलिए बना दिया कि मैं पकड़ूँ और जाऊँ, कल आप क्या पकाएंगी? यही लगता है, या हम इतने भूखे आए हैं ना दीदे, हम शर्म आती है, आपने हमें इतना भूखा समझा, हम शायद कहत वाले इलाके से आए हैं। सादा साफ सुथरा, एक सालन, एक रोटी, एक सैलड बना लें, चटनी, साफ सुथरा खाना दें, मेहमान की इज्जत करें। लेकिन ये नहीं है कि आप उसको बहुत ही बुरा समझें। एक हमारी साथी थी तो वो कहती है कि मैं किसी घर गई तो वो अपनी जज्बातियत में, जो घर वाली थी होस, वो कह रही 3 दिन से आपके लिए खाने पका रही हूँ, टेबल भी सजाया हुआ, तो ये कहती मैंने तो वहीं हाथ रोक दिया, मैं तो बासी खाना नहीं खाती। पहले ये बताएं कि इसमें से 3 दिन पुराना खाना कौन सा है। तो क्या ज़रूरत है उछलने की, जो है रख दीजिए, बिस्मिल्लाह करें, और आप देखेंगे कि आप जहाँ कोई मोहब्बत से खिला देना, वो दाल साग भी क्यों ना हो, वो उसकी लज्जत उन मुर्ग मुसलमों से अच्छी है कि जिसको रख कर घर वाला पास बैठे ही ना। कई लोग ऐसे भी होते, खिलाते रहते खिलाते, खुद पास ही नहीं बैठते, और साथ साथ जाएंगे, बर्तन धोएंगे, उठाएंगे, मतलब ये कि आपके जाने के बाद जो काम करने अभी कर लें। तो ये सब चीज़ें दिलों की अंदर से मोहब्बत को ख़त्म करती हैं। चलिए एक और वजह, फिर बाज़ दफ़ा ऐसा होता है कि रिश्तेदारों की इज्जत बढ़ाने के लिए झूठ बोलते हैं। वो कैसे होता है, रिश्तेदारों की इज्जत कैसे बढ़ाते हैं बताऊँ? मिसाल, अब शादीशुदा बच्ची है, ससुराल वालों के साथ रहती है, नई नई शादी हुई है, मैके गई, खूब शॉपिंग की वहाँ से, और आकर सास को कहा अम्मी ने लेके दिए ये सारे जोड़े, ताकि सास खुश रहे कि बेटे की कमाई नहीं इसने उजाड़ी। ऐसा करती हैं औरतें, आप में से तो नहीं कोई करता? क्या ज़रूरत है सास को कहने की अम्मी जी लाई, अम्मी करते खुद है चीज़ें, इधर से उधर, उधर से इधर। बस लोगों को खुर्द बुर्द की आदत होती, आप क्यों इतना किसी को अहमियत देते हैं? आपके अम्मी ने जोड़े दिए हैं, या और सासों को भी इतना कुरेदना नहीं चाहिए, ये कहाँ से आए? अच्छा एक और क्या होता है इज्जत बढ़ाने का तरीका, के ले आए जाकर मसा लाहौर का कोई बाजार ले लें, कोई नाम छोटा मोटा लाए, वो किसी अनारकली की छोटी सी दुकान से चीज़, और कह दिया लिबर्टी से लाए, जोड़ा लिया इधर से और वो बैग में डाल दिया खड्डी के और सफ़ायर के। मिसाल दे रही हूँ, सब ऐसा नहीं करते, लेकिन ये ज़िंदगी में डला हुआ है इस वक्त झूठ। कीमत ज़्यादा बताना, सस्ती लाना बताना कि बड़ी महंगी लाए, चलिए इज्जत बढ़ जाती है इससे? नहीं बढ़ती। एक और वजह देखिए, बाज़ दफ़ा लाशौरी के झूठ बोल रहे होते हैं, ये अक्सर होते हैं, पता ही नहीं झूठ बोल रहे हैं, बस वो कहते हैं ना गुनाह बिर लज्जत। फिर एक और वजह होती है, और वो है मजाक में झूठ बोलने की। लोगों को हंसाने के लिए, एंटरटेनमेंट के नाम पर झूठ बोलते हैं। ये अल्लाह के नबी सल्लम ने ऐसे शख्स के लिए वईद दी कि वो तबाह हुआ, वईलुल, वईल का लफ्ज़ आता है तबाही, हलाकत। मुराद एक ऐसा शख्स जहन्नुम की वादी में गिरेगा जो लोगों को हंसाने के लिए झूठ बोलता है। आजकल तो ये फैशन बन चुका है, ये दुरुस्त नहीं, यानी कॉमेडियंस लफ्ज़, हर एक रिश्ते के मजाक और धजियाँ उड़ाना ये दुरुस्त नहीं है। इस्लाम मजाक की इजाज़त देता है लेकिन मजाक की नहीं। फिर इसी तरह झूठा ख्वाब बयान करना, नंबर्स लगा रहे हैं कितने हो गए हैं, 10 हो गए, चलिए लोगों की नज़रों में अपने आप को मुत्तकी जाहिर करने के लिए झूठ बोलते हैं, बहाने बहाने से अपनी तहज्जुद का जिक्र करेंगे, ये बदतरीन किस्म का झूठ होता है। फिर इसी तरह लोगों के मुंह पर इनकी झूठी तारीफें करना, ये भी झूठ है, और बात बुरे अल्फाज इस्तेमाल करना, आप देखें कहाँ कहाँ झूठ ज़िंदगी में आ जाता है। अच्छा बाज़ दफ़ा पैसे बचाने के लिए झूठ बोल देते हैं, जिसको आज के दौर में सौदेबाजी कह लें, और इंग्लिश में क्या कहते हैं, बारगेनिंग। पैसे कैसे बचाते हैं, रिक्शे वाले से पूछा अच्छा यहाँ से वो मस्जिद ले जाओ कितने पैसे, वो कहेगा 100 रुपये दे दो, लो हम तो रोज़ जाते हैं, मैं तो 50 देती हूँ, हालांकि नहीं जाते, कोई नहीं देते 50। अच्छा दुकानदार से कुछ लिया, अच्छा मैं इतने का दे दे फिर हम हमेशा आपसे लेंगे। अच्छा कुछ खवातीन कहती हैं आप हमें दें फिर हम दूसरी औरतों को भी इधर भेजेंगे, झूठ है सारा, कुछ भी नहीं है इसमें। फिर इस तरह देखिए कि वहाँ से इतने का मिल रहा है तुम इतने का दे रहे हो, ये भी औरतें झूठ, हर दुकानदार को जाके झूठ बोलती हैं, पिछली दुकान पे सस्ता मिल रहा है। झूठ बोलने वाला शख्स कभी भी मुतमईन नहीं रह सकता, वो जो पाने के लिए झूठ बोल रहा होता है ना, वो उसको फिर भी नहीं मिलता। پھر اسی طرح سے اس میں بہت کچھ آتا ہے، مثلا جھوٹی گواہی، جھوٹی درخواست۔ اگر آپ اس کی لسٹ بنائیں تو ہمارے قد سے لمبی لسٹ بن جائے گی۔ تو یاد رکھیے، جس بندے کی زندگی میں جھوٹ آ جائے گا وہ اپنا اعتبار کھو دے گا۔ لوگ اس پر کبھی یقین نہیں کریں گے، اس کا حافظہ بھی خراب ہوگا، ہر وقت وہ ایسی باتیں بولے گا۔ دعا کریں کہ اللہ تعالیٰ ہمیں سچ بولنے کی جرات دے۔ جس بندے کے دل سے لوگوں کا ڈر نکل جاتا ہے وہ کبھی بھی جھوٹ نہیں بولتا۔ اس بارے میں انشاءاللہ ہم معلوم کریں گے کہ جھوٹ کی کچھ ایسی قسمیں جو بظاہر دیکھنے میں جھوٹ نہیں لگ رہی ہوتیں لیکن وہ جھوٹ ہوتی ہیں۔ اللہ تعالیٰ سے دعا ہے کہ ہمیں جھوٹوں سے نکال کر سچوں میں کر لے، اور ہم قول و فعل کے تضاد سے بچتے ہوئے بالکل وہی کرنے والے بن جائیں جو قرآن ہم کو دعوت دے رہا ہے۔